اخلاق اچھے ہو، کردار ستھرا ہو، یار میں سیکھ جاؤں آداب زندگی.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. مدنی چینل کے ناظرین، الحمدللہ پروگرام ہے آداب زندگی، اور اس پروگرام کی خصوصیت کے جانشین امیر اہل سنت خلیفہ امیر اہل سنت حاجی مولانا عبید رضا عطاری مدظ اللہ العالی ہمارے ساتھ تشریف فرما ہوتے ہیں. نبی پاک صلی اللہ تعالی علیہ وسلم کا فرمان ذی شان ہے، مسلمان جب تک مجھ پر درود پاک پڑھتا رہتا ہے، فرشتے اس پر رحمت بھیجتے رہتے ہیں. اب بندے کی مرضی ہے کم پڑے یا زیادہ. ابن ماجہ شریف میں اس حدیث کو بیان کیا گیا. اب دیکھیے، اس حدیث کی روح سے جب تک ہم درود پاک پڑھتے رہیں گے تب تک اس پر رحمتوں کا نزول ہوتا رہتا ہے. تو ہم بھی اپنی عادت بنائیں، اپنے رحمت والے آقا صلی اللہ تعالی علیہ وسلم کو یاد کریں، اور انہیں یاد کرنے کا ایک بہترین انداز درود پاک پڑھنا ہے. تو درود پاک پڑھنے کی عادت بنا لیجیے. اللہ پاک ہمیں توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. نیت بھی کر لیجیے اچھی اچھی. حدیث پاک میں نیت المؤمنی خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے. کچھ اچھی نیتیں کر کے میں بیٹھا ہوں، آپ بھی ممکن ہے کر کے بیٹھے ہوں. کچھ اضافی نیتیں جو ابھی بنتی ہوں، آپ کے حسب حال ہوں، یعنی جو آپ کی کیفیت ہے اس کے مطابق ہوں، تو آپ اسے قبول فرمائیے. اور آپ بھی نیت کر لیجئے کہ میں ان نیتوں کے ساتھ سلسلے کو دیکھوں گا، انشاءاللہ آخر تک سلسلہ دیکھوں گا، پروگرام دیکھوں گا، جو اچھی باتیں سنوں گا انشاءاللہ انہیں سمجھ کر یاد رکھنے کی کوشش کروں گا، ان پہ عمل کروں گا اور انہیں دوسروں تک پہنچاؤں گا. اگر میری کسی کمزوری، کوتاہی یا کسی گناہ کے بارے میں معلومات مجھے آج کے پروگرام کے ذریعے سے بھی حاصل ہوئی، تو انشاءاللہ اس سے فوراً توبہ کروں گا، اگر بنتی ہوگی توبہ کروں گا، اس کی تلافی کروں گا، اور انشاءاللہ دوسروں کو بھی اس سے برے کام سے بچانے کی کوشش کروں گا. اور انشاءاللہ بہت ساری دیگر نیتیں جو ہیں وہ بھی کر سکتے ہیں. ہم کالز کی طرف بڑھتے ہیں. پہلا سوال سنتے ہیں، ہم سے کیا کیا جا رہا ہے، اور پھر انشاءاللہ جانشین امیر اہل سنت کی بارگاہ میں حاضر ہوتے ہیں. جی جناب.
حضور، میرا سوال یہ ہے کہ لوگ ملاقات کے بعد جاتے وقت خدا حافظ کہتے ہیں، تو یہ کہنا درست ہے؟ جواب ارشاد فرماتے ہیں.
جی ہاں، بالکل یہ جائز ہے کہنا، مگر یہ کہ یہ کب؟ کہ جب سلام کر لیا ہوں، جب ملاقات کر کے جب رخصت ہو تب بھی سلام کرنا یہ سنت ہے.
حضور، یہ بھی ارشاد فرمائے کہ جیسے آپ نے جواب میں ارشاد فرمایا کہ جب کہ سلام ساتھ کہہ رہا ہو، تو اگر صرف خدا حافظ کہے تو کفایت نہیں کرے، کافی نہیں ہوگا. کیونکہ ہماری یہاں جو عادت ہے نا لوگوں کی عادت یہ، یا تو وہ سلام کرتے ہیں یا خدا حافظ کہتے ہیں.
سلام کے بعد اگر کسی نے خدا حافظ کہا یا دعا کرنا، تو یہ کہنا بالکل جائز ہے، مگر یہ سلام کے بعد.
ٹھیک،
سلام کرنا جو ہے ملاقات کے وہ رخصت ہوتے ہوئے سلام کرنا یہ سنت ہے.
ٹھیک ہے، تو سلام بھی کریں اور اس کے ساتھ اگر یہ
دعا کے لیے کہیں تو کوئی حرج نہیں،
اجازت ہے. ٹھیک ہے. حضور، بقرعید کے بعد ہمارا سلسلہ ہو رہا ہے، اور بقرعید کا ایام میں آپ کراچی میں مختلف اسٹالس پہ مختلف علاقوں میں بھی جاتے رہے ہیں، تو یہ ارشاد فرمائیے کہ کن نیتوں کے ساتھ گئے، اور جہاں جہاں گئے وہاں پہ کیا کیفیات پائیں آپ نے، اور کیا فوائد حاصل ہوا؟
ہاں دیکھیں کہ پچھلے بدھ، اس وقت جو نا شب بدھ کے یعنی اگر یوں قمر حساب سے دیکھے، چاند کے لحاظ سے دیکھے، تو اس وقت جو وہ شب جمعرات تھی اور عید رات تھی.
جی،
بڑی مبارک رات تھی، وہ زبردست رات تھی، پر کیف رات تھی، چونکہ عیدین کی راتوں کو جو ہے وہ لیلت الجائزہ بھی کہا گیا ہے کہ یہ لیلت الجائزہ ہے.
ٹھیک،
بڑی مبارک رات ہے. اب چونکہ الحمدللہ الکریم دعوت اسلامی ایک عالمگیر تحریک ہے،
اللہ کی رحمت،
اور یہ سنت عام کرنے والی تحریک ہے،
الحمدللہ،
یہ بے نمازیوں کو نمازی بنانے والی تحریک ہے،
بے شک.
اس کے ساتھ ساتھ جو ہے وہ اب نمازی تو بن گئے، اب یہ نماز کہاں پڑھیں گے؟ تو چونکہ جماعت سے نماز پڑھنا بھی ہمیں، تو اس کے لیے پھر مسجدیں بنانے والی بھی تحریک دعوت اسلامی.
جی الحمدللہ.
اچھا، اب مسجدیں بنا رہی ہے، نمازیں بھی بنا رہی، تو امام کی بھی ضرورت ہے، تو امام इमामत कोर्स भी करवाया जाता है दाऊद इस्लाम के तहत, आलिम कोर्स भी करवाया जाता है, हाफिज कुरान भी बनाए जाते हैं। तो यूँ देखा जाए तो दाऊद इस्लाम जो कई काम अल्हम्दुलिल्लाह करीम कर रही है। तो
अल्हम्दुलिल्लाह।
चूंकि इसके अलावा समझते हैं कि इसके लिए पैसों की जरूरत पड़ती है, फंड की जरूरत पड़ती है, इसके
जी
बगैर जो वो गुजारा नहीं है, काम नहीं चलता।
बिल्कुल ऐसे ही।
तो यूँ हमारे कई इस्लामी भाई जो है वो बिला मुआवजा यानी बगैर पैसे लिए खाले जमा करते हैं, फी सबीलिल्लाह ये खाले जमा करते हैं,
जी
बल्कि कई लोग तो अपने जेब से कुछ ना कुछ मिलाते हैं।
जी ऐसा ही है।
जैसे फ्यूल जो खर्च हुआ तो दाऊद इस्लाम इसका पैसा नहीं देते फ्यूल खर्च करने का, लोग अपनी जेब से ये फ्यूल खर्च करते हैं। ये मोहब्बत है, अल्लाह रसूल से मोहब्बत है। ये
जी बड़ी तादाद तो दावत इस्लामी से जो वाबस्ता काम करने
बिल्कुल
वालों की वो ऐसी ही है।
वॉलेंटियर है,
जी वॉलंटियर।
बिल्कुल वो तो वो अपने जेब से खरीदा। चाहे कम्युनिकेशन इस्तेमाल होता है,
जी
फोन भी इस्तेमाल होता है, मोबाइल भी इस्तेमाल होता
वक्त
है,
दे रहे
वक्त तो दे ही रहे हैं, छुट्टी का दिन है ना,
हैं। ईद भी तो है ना।
ईद है। देखिए कि जहाँ लोग जो है वो ईद अपने घरों पे बनाते हैं,
जी जी
मनाते हैं ये,
जी
मगर दाऊद इस्लामी वाले जो इस्लामी भाई हैं ये जो है वो फी सबीलिल्लाह अपना वक्त यहाँ देते हैं,
लोग छुट्टियां करके घरों पे आते हैं या घरों से छुट्टी
ये
लेके
घर
खा
से छुट्टी
लेते।
लेके खाले जमा करते हैं। अच्छा यूं भी देखा गया जैसे कि किसी के पास जाना हो ना तो कहा मैं उस वक्त था नहीं, क्योंकि मेरे घर जो ना कुर्बानी थी, तो यूं चंद घंटों के लिए रुख्सत लेकर ये जाते हैं अपने कुर्बानी के वक्त में,
जी कि कुर्बानी अपनी भी तो करनी
अपनी
है। जी
कुर्बानी भी करनी है, तो ये उस वक्त अपने घरों पे रहते हैं फिर
जी
आ जाते हैं। तो ये अल्लाह रसूल का करम है कि यूं जो है वो अल्हम्दुलिल्लाह करीम दाऊद इस्लामी के पास ऐसे अफराद हैं, वॉलंटियर अफराद हैं
जी
जो फी सबीलिल्लाह काम करते हैं।
शॉल
तो चूंकि ये अब जहर है कि अब हम अगर जाएं,
एप्रिसिएशन हो जाती है, दिलजोई होती है।
अच्छा चूंकि एक जहर मेरी एक नस्बत है ना मेरे सुन्नत का बेटा होने के, तो उनको खुशी महसूस होती है कि
जी
हमारे पीर का बेटा है,
बिल्कुल
तो
होती है।
इनको यूं खुशी महसूस होती है, यानी जो ये खुशी का इजहार करते हैं।
जी
तो यूं जो है वो यूं जाना होता है ताकि ये कि इनकी हौसला अफजाई हो, हौसला
माशाल्लाह
अफजाई हो। पे दूसरा ये कि जरा कि ईद के दिन है और थकावट और ये सारी होती है। तो इस
माशाल्लाह
बार अल्हम्दुलिल्लाह करीम तकरीबन 23 या 26 मकाम पर जाना हुआ था।
जी। मुझे एक इस्लाम भाई आपका जदवल बता रहे थे जब आप सफर पर थे, तो वो अंदाजा हुआ कि काफी लंबा जदवल। कराची शहर जो है वो खुद एक बाज ममालिक से बड़ा है। हमारा कराची शहर जो है ये
बाद
बाज
ममालिक से बड़ा है,
ममालिक से बड़ा है।
बिल्कुल
तो यहाँ पे एक कोने से दूसरे कोने में जाने तक जो है ना वो मतलब कितनी ही पुर आसाइश गाड़ी हो, अच्छी खासी मतलब होती है, एक सफर है बहरहाल।
सफर है,
और
आजमाइश है।
फिर जो है ना वो घंटों पर मुहित है कि सिर्फ इसमें चक्कर लगाया। पूरे दिन में मैं समझता हूँ कि कराची पूरा घूमना जिसे कहते हैं।
नहीं वो भी हो समझे कि मेन मेन पॉइंट पे जाना हो, जो
जी
हमारे जो है ना 26 जो तकसीम कारी
जी
है,
जी जी
तो उनके मेन मेन पॉइंट पे जाना हो, हर जगह थोड़ी जाना वही हो।
जी तो अल्लाह पाक बरकत अता फरमाए, हमारे बड़ों
अल्लाह
को भी
करीम
सलामती दे।
हमारा जाना कबूल फरमाए,
आमीन
मेरी
आमीन
हाजिरी कबूल फरमाए।
आमीन। हमारे बड़ों की जो ये अंदाज है अल्लाह करे हम भी अपनाएं, हमारे बड़ों की अल्लाह पाक हिफाजत भी फरमाए। और जिन इस्लामी भाइयों ने दावत इस्लामी वालों ने ये सारी खिदमात अंजाम दी अल्लाह पाक उन्हें अजर जजील अता फरमाए। सवाल की तरफ बढ़ते हैं, अगला सवाल दीजिए।
मेरा ये सवाल है, क्या मुक्तदी के लिए जरूरी है कि फर्ज पढ़ लेने के बाद सनन व नवाफिल इस जगह से हटकर पढ़े, वहां ना पढ़े? क्या ये मसला दुरुस्त है?
उसके लिए लाजिम नहीं है कि वो वहां से हट जाए, अलबत्ता मुस्तहब है, बेहतर ये है कि वो वहां से हट जाए, और अफजल ये है कि उस वक्त जो है ना जैसे जमात हो जाए जोहर मगरिब और इशा,
जी
तो अब जो सुन्नतें वगैरह पढ़ रहे तो वो सफ़े वगैरह मुंतशिर
मुंतशिर
हो
कर
जाए, ये
मुख्तलिफ
अफजल है,
जगहों पे
मुख्तलिफ
पढ़े।
जगहों पर पढ़े। और वैसे होना तो यही चाहिए कि हमें जो है ना वो ज़मीन के कोने कोने को अपने सजदे का गवाह बनाना चाहिए, अपनी नमाज का गवाह बनाना चाहिए कि कल बरोज़ क़यामत ये जो ज़मीन का जो हिस्सा है
जी
ये गवाही देता के
मुझ पर इबादत की गई या नमाज
मुझ
पढ़ी
पर
गई जो
इबादत।
भी हो।
बिल्कुल
और ये शायद फरमाई कि बाज़ औक़ात यूं भी होता है कि जैसे अब ये बात है ना कि मुख्तलिफ जगहों पर पढ़े, बेशक जरूरी नहीं है लेकिन मुस्तहब है,
मुस्तहब है,
अच्छा है, सवाब मिलेगा।
सवाब मिलेगा, नहीं करेगा
तो
तो गुना नहीं है।
बाज़ औक़ात यूं होता है कि जैसे पीछे ना नमाज पढ़ने वाले खड़े हुए हैं, जो बाद में आए, जिनकी एक रकात या दो
मसबूक
रकात मजबूक खड़े हुए हैं, वो खड़े हुए हैं, वो अपनी नमाज अदा कर रहे हैं। अब ये निकलने वालों को इतनी जल्दी और घबराहट होती है ये सफ़े चीरते हुए, उनके बाज़ औक़ात देखा आंखों से मस्जिद में तो उनके आगे से भी गुजर जाते। अच्छा मस्जिद से नहीं जाते सब, ये नमाज ही पढ़ते हैं लेकिन उनके आगे से गुजर जाते हैं।
अच्छा, यानी ऐसा नहीं कि दुकान पे जाना है घर पे जाना, ये नहीं, यानी
एक तो है ना कि
अवे कि ये
रहना
वो
मस्जिद,
बेचारे भी यही समझ रहे होंगे ये लाजिम है ये भी, तो सवाल जो सुना को
जी
तो ये समझ जाते
जी
हैं। अरे इसके लिए ये तो करना गुना है कि नमाज से आगे से गुजर, नहीं तो ना जाए सही है।
ठीक है
तो बिल्कुल ये ना किया जाए, अगर कोई नमाज पढ़ रहा है तो
जी,
फिर अपनी वहीं उसी जगह पे नमाज शुरू कर दें जहां फर्ज अदा किए।
ठीक है, अगली कॉल दीजिए।
मेरा सवाल ये है कि बच्चे की पैदाइश के बाद उसे घुट्टी देने का तरीका क्या है? नीज इस मौका पे कौन कौन से अमाल करने चाहिए? जजाकअल्लाह खैरा।
इसमें यह है कि जब बच्चा पैदा हो तो फौरी तौर पे उसके कान में अजान देनी चाहिए। अजान जो है ना वो 4 बार होगी सीधे कान में, और इकामत जो है वो 3 बार होगी। पहले
ठीक
सीधे कान में अजान, फिर उल्टे कान में इकामत, फिर सीधे कान में अजान, फिर उल्टे कान में इकामत, फिर सीधे कान में अजान, फिर उल्टे कान में इकामत, फिर सीधे कान में अजान, यानी अजान ही पे शुरू होगा सीधे कान पे और अजान ही पर
ठीक है, यानी
इख्तिताम।
पहला और सातवां जो फेज आएगा तो वो
वो
अजान पर ही आएगा।
राइट, हाँ बिल्कुल जी हाँ। और फिर इसके बाद ये किया जाएगा कि किसी आलिम दीन या बुजुर्ग या कोई नेक शख्स हो उनकी जो घुट्टी दिलवाई जाए, इस तरह के घुट्टी देने वाला कोई मीठी चीज वो चबाए
जी
और बच्चे के तालू वगैरह पे डाल दे, मुंह में डालकर तालू पे मल दे, जैसे शहद हो गया
जी,
या खजूर बिल्कुल हो गई नरम हो गई
नॉर्मल
तो
ठीक।
वो मल दे।
हुजूर एक सवाल आया हमारे पास कि जाले वगैरह जब साफ करते हैं तो एक तो ये इरशाद फरमाया कि जाले साफ करने चाहिए, दूसरा कि जब जाले वगैरह साफ करते हैं तो क्योंकि मकड़ियों के होते हैं जाले तो वो भी मर जाती हैं, तो ठीक है जाले साफ कर लो।
अन्य जाले साफ करना चाहिए कि चूंकि वो जाले साफ, यानी जाले होना जो नहीं तंगदस्ती के असबाब में से,
जी
इस उलमा ने जो लिखा है, तो लिहाजा यही है कि जाले हम साफ करेंगे
ठीक है,
और कोशिश जो मकड़ी ना मरे।
ठीक कोशिश कर ले।
हाँ
वैसे होती बहुत नाजुक सी, अगर
नाजुक है
हो जाए तो कोई कफारा
सब, नहीं
वगैरह
नहीं कोई
कुछ।
कफारा नहीं है।
ठीक
सबसे ज्यादा जो नाजुक में से टांग होती, टांग इस बेचारे की टूटती है।
मेरा सवाल यह है कि मस्जिद में हंसने से क्या वजू टूट जाता है?
जी नहीं, मस्जिद में हंसने से वजू नहीं टूटता, अलबत्ता मस्जिद में हंसना कब्र में अंधेरा लाता है। जबकि वजू टूटने की सूरत यह है कि अगर बंदा नमाज में है और नमाज में हंसा, इतना हंसा नहीं कहकहा लगाया, इतना हंसा कि बराबर वाला कोई होता तो उसकी आवाज सुन लेता, तो ये वह कहकहा, यानी कहा के लिए जरूरी नहीं है कि वो 10-15 अफराद सुन सके, बराबर वाला सुन सके, इतनी आवाज से हंसना कहकहा कहलाता है, जिसे हम कहकहा कहते हैं। तो ये इस तरह हंसने से इससे वजू टूटता है, वो भी सजदे वाली नमाज में। इसे नमाज जनाजा में कोई बंदा हंसेगा तो इससे नहीं
ठीक
टूटेगा,
है, नमाज में अगर कहा लगा के हंसा
वजू
तो
टूट
वजू
जाएगा।
भी गया और जाहिर सी बात है
हाँ
फिर
जब वजू गया तो नमाज भी गई।
नमाज भी गई
अब यानी ये तो नमाज ऐसी गई कि इसकी इब्तिदा भी नहीं हो सकती, बिल्कुल वो क्या कहते
बिना
हैं
नहीं।
बिना भी नहीं हो सकती,
ठीक है, यानी अब वजू करेगा दोबारा और फिर
बिल्कुल
नए सिरे से
नए
ये
सिरे से नमाज
नमाज
पढ़ेगा।
पढ़ेगा।
ये कई लोगों के लिए भी नई चीज होगी ना, बिना क्या होता है, फेलन बारे शरीयत पढ़ लीजिए।
अब एक लफ्ज इस्तेमाल हुआ है बिना, बिना क्या होती है, खैर एक ये है चीज, नमाज सीखेंगे पहले और उसके बाद जो
इसको
उसके मसाइल है वो भी अल्लाह करे आ जाए हमें
इसको
तो।
मुख्तसर समझ लीजिए, आसानी से अर्ज
जी
कर दूं कि जब छेड़ दिया तो। ये है कि जैसे 4 रकत ही नमाज है, अब किसी का वजू टूट गया दूसरी रकत पे, तो अब जो है वो बाज ऐसी शराइत हैं कि उनके मुताबिक वजू करना है और वापस आकर जो ना उसे 2 रकत ही पढ़नी है,
ठीक है, जो
इसको
बाकी रह गई
कहेंगे
हैं
जो बाकी रह गई। जी
ठीक है, अल्लाह पाक हमें इल्मे नाफे आता फरमाए।
आमीन।
अगली कॉल दीजिए।
अच्छा मेरा सवाल ये है कि क्या बीवी शोहर का नाम लेकर पुकार सकती है?
पुकारना जो ना, ये शोहर का नाम लेकर पुकारना बीवी के लिए ये अच्छा नहीं है, उलमा ने से मना लिखा है, मुनासिब नहीं है।
लेकिन इससे निकाह पे तो कोई
नहीं
फर्क नहीं
निकाह पे
पड़ता,
कोई असर नहीं पड़ता,
यानी अगर पुकार लिया तो निकाह नहीं टूटेगा कोई
नहीं
ऐसी
नहीं
तो।
निकाह नहीं टूटेगा,
ठीक, ये भी मशहूर है।
तो निकाह वैसे औरत की तरफ से नहीं टूट सकता।
अब ये तो गलत फहमी है ना कि आवाम में तो जिसे कहते हैं, एक बात बयान किया थी कि बेसरोपा, तो आवाम में तो फिर वो कोई जी
अब एक कम इल्मी की वजह से
लॉजिकल तो बात होती नहीं
बिल्कुल, अब
तो।
बिलफर्ज अगर किसी शख्स ने जैसे पुकारना तरफ बेटी को,
जी
अब उसके मुंह से जो बीवी के लिए निकला बेटी, तभी उसे निकाह नहीं टूटेगा।
अच्छा ठीक है, शोहर के ये इस तरीके के कहने के
हाँ
ठीक है, अगली कॉल दीजिए।
मेरा खलीफा अमीर सुन्नत से ये सवाल है, क्या अलवी को ज़कात दे सकते हैं?
जी नहीं, अलवी को ज़कात नहीं दे सकते, क्योंकि जो भी हाशमी है ना
जी
उनको ज़कात नहीं दे सकते।
ठीक है,
तो अलवी वो कहलाते हैं कि जो हज़रत अली रदियल्लाहु ताला अन्हु ने जो है वो हज़रत फातिमा रदियल्लाहु ताला अन्हा के विसाल के बाद जो निकाह फरमाए, उनसे जो औलाद हुई ना वो अलवी कहलाती है।
ठीक है।
और हसनैन करीमैन से जो औलाद भी वो सैयद कहलाती है, हालांकि है वो भी हजरत अली रज़ी अल्लाह तआला अन्हु के औलाद।
अब हुजूर ज़कात तो हम देने
अलवी हो गए, अब्बासी हो गए
जी, जब भी ये बात आती है तो फिर एक सवाल जहन में आता है, और मैं इसलिए अर्ज कर रहा हूँ कि मुमकिन है मदनी चैनल के नाजरीन में से कोई ऐसे भी अफराद हों कि जिन्होंने ये सवाल भी पहली दफ़ा सुना हो, जवाब भी पहली दफ़ा सुना हो। तो अब इस सवाल और जवाब के बाद सवाल ये पैदा होता है कि फिर अगर कोई अलवी है या वो अब्बासी है या सैयद है और वो मतलब उन्हें ज़रूरत है तो उनकी मदद कैसे करें? ज़कात तो दे नहीं सकते।
साफ पैसों से करें।
अच्छा, खरे पैसों से दें, साफ पैसों से, ज़कात के ना हो।
बिल्कुल
ठीक, वो ले सकते हैं, उस तरीके से मदद हम कर सकते हैं।
जी
तो ये तरीक़ेकार अपनाया जाए, अल्लाह पाक हमें तौफीक अता फरमाए।
आमीन।
अगली कॉल दीजिए।
मेरा से एक सवाल है, मैंने घर में मुर्गा पाला हुआ है, साथ वाली जो हमारी हमसाई है वो कहती है आपको मुर्गा ये नहीं रखना चाहिए, मुझे बहुत तंग करता है, मैं इसकी आवाज, मुझे नफरत है इसकी आवाज से, तो इसके बारे में आप क्या अर्ज फरमाएंगे?
फरमाएंगे इंशाल्लाह, तो क्या फरमाते हम सुनते हैं।
अब देखें कि चूंकि जब पड़ोसी को तकलीफ होती है मुर्गे से, अब वो बेचारा पड़ोसी उठ जाता होगा, नींद खराब होती होगी, तो मुर्गे को तो समझाने से रहे कि तुम जो ना आवाज मत निकालो, तो मुर्गा में ना रखा जाए, इसी जगह रखा जाए कि जिससे पड़ोसी तक आवाज ना पहुंचे, क्योंकि ये पे तकलीफ में आएगा ना पड़ोसी, और आपका घर ऐसी जगह पे कि जहाँ इस तरह के मामूलात नहीं है, यानी इस तरह के मामूलात नहीं है, लोग जानवर नहीं रखते, कि चलो आप हटाएंगे तो दूसरे की मुर्गे की आवाज आएगी, दूसरा हटाएगा तो तीसरे की आवाज आएगी, ऐसा माहौल भी नहीं है।
ठीक,
तो ये कि ना रखा जाए, पड़ोसी को तकलीफ ना दी जाए।
ये सवाल जवाब तो हुआ, लेकिन इससे हटकर भी एक सवाल मैं पेश करना चाहता हूँ, रखना चाहता हूँ आपके सामने, कि पड़ोसी के तो हुकूक हैं, दीन इस्लाम ने बयान किए हैं, लेकिन बाज़ औक़ात पड़ोसी की तरफ से डिमांड्स भी ऐसी होती हैं, या वो ऐसा नाराज़ पड़ोसी होता है कि बात बात पे बेचारा नाराज ज़रा होता है, तो अब ठीक है कि हमने पड़ोसी के हुकूक तो अदा करने हैं, लेकिन वो एक तरफा तो नहीं होंगे ना, दो तरफा होंगे, तो ऐसे पड़ोसी का क्या इलाज है?
नहीं देखें, एक तरफा हो या दो तरफा, हमें अपना फ़र्ज़ अदा करना है।
ठीक है,
हमें जो अल्लाह और रसूल ने हुक्म फरमाया हमें उस पर अमल करना है, चाहे सामने वाला अमल करे या ना करे।
ठीक,
हम इसके पाबंद नहीं है, हमें अपना सवाब देखना है, हमें अपने रब की रजा देखनी है,
सामने वाला क्या कर रहा है वो जाने,
वो जाने। अब अल बताइए कि अब जैसा आप बता रहे हैं कि बाज़ पड़ोसी की डिमांड ऐसी होती है, तो सर ऐसी डिमांड तो शरीयत ने कोई रखी भी नहीं है, कब ऐसी डिमांड करे तो शरीयत ने जो ना पड़ोसी को वाजिब रखा, भाई अगर तुम्हारा पड़ोसी है जो ना वो डिमांड कर रहा है तो तुम इसकी पूरी कर दो, ऐसा भी नहीं है।
ठीक,
कि जो शरीयत ने रखे हैं ना हुकूक उन पर अमल करे।
सही,
अब इससे हद से करो ज्यादा बढ़ता है, कोई डिमांड वगैरह करता है, तुम अपने लिए फ्रूट लो तो मेरे लिए भी लेते आना, अपने पैसों से लेते आना।
जैसे घर की तामीर हो रही है,
हाँ।
घर में जब काम होता है तो हथौड़ी भी चलते हैं, छेनियां भी चलती है, मतलब जो भी औजार होते हैं, ड्रिल भी चलती है, बाज़ औक़ात वो जब मार्बल की कटिंग कराते हैं, पॉलिश कराते हैं, तो वो जो चलती है तो उसका असर उस जगह से ज्यादा बाज़ औक़ात दूर महसूस हो रहा होता है, तो अब ये काम तो ऐसे ही होंगे।
बिल्कुल,
तो ये काम की टाइमिंग होती है जैसे सुबह 8-9 बजे,
उर्फ के मुताबिक जो ये काम होता है
जी,
सुबह हमारे 8 या 9 बजे होता है ना, 9 बजे से लेकर शाम तक
5-6 बजे तक, तो
5-6 बजे तक है। अब इसमें तो जाहिर है कि अब अगर पड़ोसी को डिमांड करता है तो पड़ोसी को हम कहेंगे ठीक है आप साउंड प्रूफ मशीन लें,
ठीक हम उससे करवा लेंगे,
काम हम उससे करवा लेंगे,
ठीक
साउंड प्रूफ हथौड़ी लें,
ठीक
ठीक है हम कर लेंगे उससे,
ठीक
है। ये तो जाहिर है कि उसके अख्तियार में नहीं है ना,
सही,
अब वो घर नहीं बनेगा क्या करेगा, वो
करना पड़ेगा उसे,
करना पड़ेगा।
ठीक, तो जवाब आ गया, मैं समझता हूँ बड़ी तफसील के साथ आ गया, और अगले सवाल की तरफ बढ़ते हैं हम। जी जनाब,
मेरा सवाल ये है, क्या छोटे बच्चे अजान दे सकते हैं?
जी हाँ, छोटे बच्चे अगर समझदार हैं तो वो अजान दे सकते हैं।
ठीक,
बिल्कुल उनकी अजान मानी जाएगी। सही, नहीं अब ये है कि कोई बड़े जैसे मस्जिद ने अजान दे दी
जी,
तो अब जो किसी बड़े को अजान देने की जरूरत नहीं है।
ठीक है, दोहराई नहीं जाएगी,
दोहराई नहीं मतलब जाएगी,
यादा उसका नहीं,
यादा नहीं है।
ठीक है, अगली कॉल दीजिए।
जानशीन अमीर अल सुन्नत से मेरा सवाल यह है कि निकाह में अगर खुतबा ना पढ़े तो क्या हुक्म है? जवाब इरशाद फरमा दीजिए।
खिलाफ सुन्नत हुआ, चूंकि खुतबा पढ़ना सुन्नत है।
निकाह हो गया,
निकाह हो जाएगा, निकाह भी कोई असर नहीं पड़ेगा।
ठीक, अगली कॉल दीजिए।
جانشین امیر اہل سنت دامت برکاتہم العالیہ سے عرض ہے کہ لوگ عموماً ایک دوسرے کو دعا کے لیے کہتے ہیں تو کچھ لوگ یہ حدیث سے ثابت کرتے ہیں کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے ایک بار حضرت عمر رضی اللہ تعالیٰ عنہ سے کہا، اے عمر، مجھے بھی دعا میں یاد رکھنا. تو آپ یہ ارشاد فرما دیجئے، کیا یہ حدیث صحیح ہے؟ جزاک اللہ خیرہ.
جی ہاں، بالکل، یہ حدیث پاک ہے. فاروق اعظم رضی اللہ تعالیٰ عنہ، جو کہ اسلام کے دوسرے خلیفہ ہیں، یہ فرماتے ہیں کہ ایک بار جب میں عمرے کے لیے جا رہا تھا، میں نے خاتم النبیین صلی اللہ علیہ وسلم سے عمرے کی اجازت چاہی. تو آپ علیہ الصلوۃ والسلام نے فرمایا، اے میرے بھائی، ہمیں بھی دعا میں یاد رکھنا اور ہمیں بھول نہ جانا. فاروق اعظم رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ خاتم النبیین صلی اللہ علیہ وسلم نے یہ ایک ایسی بات ارشاد فرمائی جس سے مجھے دنیا میں سب سے زیادہ خوشی ملی. بالکل یہ حدیث پاک سے ثابت ہے، یہ مشکات المصاحبہ میں یہ حدیث پاک. جی،
کیا سوال ہے؟ وتر کی نماز میں دعائے قنوت بھول جائیں تو کچھ اور پڑھ سکتے ہیں؟
دیکھیں، ایک ہے کہ دعائے قنوت پڑھنا بھول جانا،
جی،
اور ایک ہے دعائے قنوت یاد نہیں ہے. ہم پڑھتے ہیں نا، اللہم انا نستعینک، یہ والی. تو اب اگر یہ دعائے قنوت اگر یاد نہیں ہے،
جی،
تو اس کی جگہ ربنا آتنا فی الدنیا یہ والی دعا پڑھ لیں.
ٹھیک ہے،
یہ بھی اگر نہیں پڑھ سکتے نہیں یاد، تو پھر اللہم اغفر لی یا رب اغفر لی، یہ تین بار دعا کہہ لیں.
ٹھیک ہے،
یہ بھی نہیں تو یا ربی یا ربی یا ربی تین بار،
یا ربی تین دفعہ کہہ لیں.
تین دفعہ کہہ،
ٹھیک ہے، تو یہ اس کے قائم مقام ہو جائے،
یہ جو ہے وہ اس کے قائم مقام ہو جائے گی.
ٹھیک ہے،
ایک تو یہ. دوسرا یہ کہ دعائے قنوت یاد ہے،
جی،
مگر تیسری رکعت میں تکبیر قنوت اگلے نے نہیں کہی، چونکہ تکبیر قنوت کہنا واجب ہے.
صحیح،
اگلا رکو میں چلا گیا،
جی،
اب یاد آئی رکو میں، تو اب یہ لوٹے گا نہیں،
واپس نہیں آئے گا.
واپس نہیں آئے گا.
ٹھیک،
اب جو ہے یہ رکو پورا کرے گا،
صحیح،
سجدہ کرے گا، اور اس کے بعد سجدہ سہو کرے گا.
صحیح، یعنی دعائے تیسری رکعت تھی وتر کی، اور اس نے تکبیر جو قنوت کی کہنی تھی وہ کہی نہیں، اور یہ رکوع میں چلا گیا.
بالکل،
تو اب یہ ریٹرن نہیں آیا.
ریٹرن نہیں آیا.
تو سجدے میں اگر ایک سجدہ بھول گیا، کھڑا ہونے لگا تھا، لیکن پھر اسے یاد آیا، تو اب واپس جائے گا؟
اس میں تو واپس جائے گا، چونکہ فرض ہے نا.
ٹھیک ٹھیک،
اور یہ واجب ہے.
یہ واجب. اب یہ جو مسئلے ہیں نا، تھوڑا بعض اوقات ہوتا ہے، مدنی چینل کے ناظرین بھی جو ہے نا، وہ کیا کہنا چاہیے، صغرا کبرا ایک لفظ ہے. اب یہ میں جن کے لیے کہہ رہا ہوں ان کے لیے کہہ رہا ہوں، اس کو کیا آسان کرو، تو وہ ملانے لگ جاتے ہیں. تو وہ نہیں ملانا ہم نے، ہمیں جو جواب مل رہا ہے ہم نے وہی فالو کرنا ہے، اور اگر اس سے ہٹ کر کوئی صورت پیش آ جائے تو پھر ہم نے کسی مستند سنی عالم سے، دار الافتاء اہل سنت سے، یا مدنی چینل کا کوئی براہ راست سلسلہ ہے، امیر اہل سنت کا مدنی مذاکرہ ہے، تو وہاں سے ہم نے پوچھ لینا ہے. اپنی اٹکل سے ہم نے کام نہیں کرنا کہ اس کا یوں تھا اس کا یوں تھا تو اب یوں نتیجہ نکال لیں، اس میں پھر غلطیاں ہو جاتی ہیں، بلکہ بڑی غلطیاں ہو جاتی ہیں. اگلی کال دیجیے.
رہنمائی فرمائے اس بارے میں کہ نماز میں بہت دیر تک کھانسنے کی نوبت آ جائے، جس کی وجہ سے تین سبحان اللہ کی مقدار تاخیر بھی ہو جاتی ہو، تو ایسی صورت میں کیا سجدہ صحاب وغیرہ کرنا ہوگا؟ جواب ارشاد فرما دیجیے. جزاک اللہ خیرا.
آمین و ایاکم. اب چونکہ یہ کھانسنا جو ہے اس کے اختیار میں نہیں ہے، عذر ہے نا،
جی،
بیماری ہے، مرض ہے،
جی،
تو اس میں کوئی حرج نہیں، تین سبحان اللہ کی مقدار ہو یا دس سبحان اللہ کی مقدار ہو.
ٹھیک ہے، جبکہ یہ خود سے ہو رہی ہے اور بیماری کے باعث ہو رہی ہے. ٹھیک ہے،
کوئی حرج نہیں.
اور کھنکھارنا جسے کہتے ہیں،
نہیں وہ الگ ہے،
یعنی گلا صاف کرنا. جی جی،
جان بوجھ کے، کہ خود ہی کھانسی آ رہی ہے.
ٹھیک ہے،
کھانسی رہے، وہ
کھانسی کا الگ حکم،
کھانسی کا
جو آپ نے بیان کیا.
ٹھیک، تو یہ جو میں نے جو عرض کی وہ کھانسی کے والے سے عرض کیے،
جی،
کہ اس میں کوئی حرج نہیں ہے.
صحیح. اگلی کال دیجیے.
گھر میں بلی رکھ سکتے ہیں؟
جی ہاں، بالکل، بلی رکھ سکتے ہیں، جائز ہے، مگر یہ کہ اس کے کھانے پینے کا دھیان رکھنا چاہیے. کہ علماء فرماتے ہیں کہ جانور سے 70 مرتبہ پوچھنا چاہیے کھانے پینے کا. 70 سے مراد یہ کہ اکثر، یعنی یہ نہیں 70.
آپ نے کبھی کوئی جانور پالا؟
ہاں پالے
پالے. ٹھیک، اگلی کال دیجیے.
میرا یہ سوال ہے، اس مسئلے کے بارے میں کیا فرماتے ہیں کہ میرے والد کی پہلی برسی اور میری ساس کی دوسری برسی ایک ہی مہینے میں آ رہی ہے، تو کیا میں ایک ہی وقت میں ایک ہی جگہ پر دونوں کا فاتحہ خوانی اور برسی کا انعقاد کر سکتا ہوں؟
اچھا، انہوں نے تو رشتے بیان کیے نا، لیکن یہ سب جگہ یہ رشتہ ہو ضروری نہیں. اگر رشتے داروں میں سے کسی دو کی برسی ساتھ آ جائے، تین کی ایک ساتھ آ جائے، تو پاسبل ہے.
ہاں بالکل، یہ برسی وغیرہ جو بھی ہیں، تیجا، چالیسواں، دسواں، تو یہ سب ایصال ثواب کے طریقے ہیں،
ٹھیک ہے،
تو کسی بھی وقت کیے جا سکتے ہیں، کوئی حرج نہیں ہے،
صحیح، سب کی،
ہاں سب کی کر سکتے ہیں ملا کر.
ویسے جو ہم فاتحہ میں جو دعا کرتے ہیں اس میں تو ہم سبھی کو شامل کر لیتے ہیں، مسلمانوں کو،
بالکل، مگر یہ کہ جن کا نام لیتے ہیں ان کو زیادہ خوش ہوتے ہیں نا.
جی،
اس سے ایک قلعہ سے پاس تو اس میں سب ہوئے ہیں
جی
امتحان میں
جی،
مگر باس کا نام لے جاتے ہیں،
ٹھیک، تو ان کو خوشی ہوتی ہے،
ان کو خوشی زیادہ ہوتی ہے،
پذیرائی ہے یہ،
پذیرائی،
ٹھیک ہے. اگلی کال دیجیے.
میرا یہ شہزاد الملک کی بارگاہ میں سوال ہے کہ پل صراط سے صرف مسلمان ہی گزریں گے یا کفار بھی گزریں گے؟
ہاں، پل صراط سے جو ہے وہ ہم بھی گزریں گے اور کفار بھی گزریں گے،
اللہ
بھی نہیں گزریں گے اور کفار بھی گزریں گے. اللہ کریم ہمارا ایمان سلامت رکھے، ہمارا خاتمہ بالخیر فرمائے، اور یہ پل صراط جو ہم با آسانی جو ہے وہ پار کر جائیں. اس کے بارے میں قرآن پاک میں آتا ہے، سورہ مریم کی آیت نمبر 71 اور 72 میں اللہ تبارک و تعالی ارشاد فرماتا ہے، وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا كَانَ عَلَىٰ رَبِّكَ حَتْمًا مَّقْضِيًّا ثُمَّ نُنَجِّي الَّذِينَ اتَّقَوْا وَنَذَرُ الظَّالِمِينَ فِيهَا جِثِيًّا. ترجمہ کنز الایمان، اور تم میں کوئی ایسا نہیں جس کا گزر دوزخ پر نہ ہو، تمہارے رب کے ذمے پر یہ ضرور ٹھہری ہوئی بات ہے، پھر ہم ڈر والوں کو بچا لیں گے اور ظالموں کو اس میں چھوڑ دیں گے گھٹنوں کے بل گرے. مفتی احمد یار خان نعیمی رحمۃ اللہ تعالی علیہ جو ہے وہ اپنی تفسیر نور العرفان میں جو ہے وہ آیت کریمہ کے اس حصے وَإِن مِّنكُمْ إِلَّا وَارِدُهَا کے تحت جو ہے وہ فرماتے ہیں، کیونکہ دوزخ جنت کے راستے میں ہے، دوزخ پر پل ہے جس کا نام صراط ہے،
ٹھیک،
دوزخ کا پل صراط ہے، وہاں سے سب گزریں گے، اور کفار جو ہے یہ پار نہ لگ سکیں گے جبکہ مومن جو ہے یہ پار لگ جائیں گے.
ٹھیک،
اب اس میں کیا ہوگا؟ اچھا میں تھوڑا اپنے الفاظ میں کروں کہ مومن جو اسے پار کر لیں گے، کوئی جو ہے وہ نور نظر کی طرح، کوئی ہوا کی طرح، کوئی تیز گھوڑے کی طرح گزرے گا.
جی،
نور نظر یعنی یہی سمجھ آتا ہے کہ جیسے نظر کی کسی تیز ہے، جسم نے آنکھیں اٹھائیں وہاں کے دیکھ لیا فوری، تو کوئی یوں پلک جھپکنے میں
پلک جھپکتی چلے پار ہو جائے گا،
پار ہو جائے گا. آیت مبارکہ کے اس حصے ثم ننجی الذین اتقوا، پھر ہم ڈر والوں کو بچا لیں گے کہ تحت فرماتے ہیں، یعنی مسلمانوں کو پل صراط پر بھی دوزخ کی گرمی نہ چھوئے گی، یعنی دوزخ کی گرمی بھی نہیں محسوس نہ ہوگی،
حالانکہ وہ دوزخ کے اوپر،
بلکہ دوزخ کی آگ پکارے گی، اے مومن جلد گزر جا کہ تیرے نور نے میری لپٹ بجھا دی.
اللہ،
اور آیت مبارکہ کے اس حصے وَنَظَرُ الظَّالِمِينَ فِيهَا جِسِيَّا، اور ظالموں کو اس میں چھوڑ دیں گے گھٹنوں کے بل گرے. اس کے تحت فرماتے ہیں کہ جو پل صراط سے پھسل کر دوزخ میں گر جائیں گے، کافر وہاں ہمیشہ رہیں گے، اور بعض گناہگار مومن جو گر جائیں گے اپنی سزا بھگت کر نکال دیے جائیں گے. فرماتے ہیں یہاں ظالم سے مراد کافر ہے، اور چھوڑ دینے سے مراد ہمیشہ وہاں رکھنا ہے. اللہ ہمیں محفوظ رکھے،
آمین.
اللہ کریم ہمیں لمحہ بھر بھی جہنم میں داخل نہ فرمائے.
حضور یہ ارشاد فرمائے کہ ایک احرام، جس احرام کے ساتھ ایک بار حج کیا، کیا اسی احرام کو دوبارہ آئندہ سالوں میں حج کے لیے وہی حج یا کوئی اور حج استعمال کر سکتا ہے؟
ہاں بالکل،
اسی طرح عمرے میں بھی،
ہاں بالکل استعمال ہو سکتا ہے، کوئی ایکسپائری نہیں ہے،
ٹھیک ہو،
دوبارہ سے واجب نہیں ہے کہ ایک ہی احرام استعمال کیا جائے،
ٹھیک،
البتہ نیا ہو تو اچھا ہے کہ جا کہاں رہا ہے،
ٹھیک،
انہیں اسی کو استعمال کرتا ہے، اس میں کوئی حرج نہیں ہے.
ویسے حاجی تو مطلب ایک احرام تو دو چار کچھ ایسے ترکیب کرتے ہیں،
دو تو کم از کم ہونے چاہیے، خدا نہ خواستہ
ضرورت پڑ جائے،
پاک ہو جائے، کوئی ضرورت پڑ جائے، کچھ ہو جائے تو دوسرا احرام پڑا ہوا، کیونکہ حج کے ساتھ جو ہے وہ حج تو سال میں ایک دن کے لیے نا،
جی جی،
بالفرض اگر کسی نے معاذ اللہ ناپاکی کی حالت میں گزارا تو وہ حاجی تو بن جائے گا،
ٹھیک،
مگر جو 5 وقت جو نماز فرض ہے
اس کا بھی
جو ہے نا، چونکہ حج جو ہے نا یہ عبادت جو ہے نا یہ بدنی اور مالی ہے،
جی،
جبکہ نماز جو ہے نا یہ بدنی عبادت ہے.
یہ میں نے اپنی آنکھوں سے دیکھا، ایک فیملی تھی جو بیتی، وہ عرض کر دیتا ہوں میں، مطلب جو سامنے کی بات ہے کہ ایک साहब जो है वो एहराम की हालत में एयरपोर्ट पर ही हैं और एयरपोर्ट से जद्दा जाना है उन्हें। अब उनका बच्चा उनकी गोद में था, वो उतरा है और गिरा और उस बच्चे का सर फट गया।
इन्ना लिल्लाह।
अब सर फटा तो जाहिर सी बात है वालिद हालत एहराम में, इन्होंने बच्चे को उठाया। अब जब उठाया तो वो डॉक्टर की तरफ लेकर गए, बहरहाल वो जो भी बैंडेज वगैरह वो तो हो गई। अब उस वक्त तो किसी और चीज का ख्याल ही नहीं आया, लेकिन अब जब वापस आते हैं गाड़ी में तो इनका तो एहराम सारा खून लगा हुआ था और ये नापाक हो गया। तो फिर ये 7 एहराम लेकर गए थे दूसरा,
माशाल्लाह,
तो इन्होंने तब्दील कर लिया। तो जैसे आपने फरमाया कि हज बदनी और माली इबादत है,
बिल्कुल,
तो ये खर्चे करने होंगे,
बिल्कुल
ठीक, तो इसका एहतमाम करे अल्लाह पाक तौफीक।
नहीं, मेरी यहाँ मुराद ये है हज जो है ना वो बदनी और माली इबादत, उसमें जो है ना नमाज जो है ना ये हमें दिन में 5 मरतबा पढ़नी है जो बदनी इबादत है,
और इसमें माल खर्च नहीं हो रहा,
इसमें माल तो खर्च नहीं हो रहा इसमें
जी,
ये तो 5 वक्त में पढ़नी है। हज अच्छा, अच्छा, साल में एक ही बार आता है और एक ही दिन है मखसूस वक्त में
जी,
क्योंकि नमाज 5 अदा करनी है, तो हज के दिन में नमाज नहीं छोड़नी, पढ़नी है। और उससे बड़ा बदनसीब कौन होगा कि जो हज को गया अरफात में मैं फिर नमाज नहीं पढ़ रहा।
अल्लाह,
बड़ी बदनसीब ये। अब चाहे नमाज अगर जो बाजार यूं पढ़ रहे कपड़े ना पा गए, इसने इसका इल्म हासिल नहीं किया, तो भी जहर के बदनसीब बेचारा कहलेगा कि बेचारा ये सीखना चाहिए इसको जो फर्ज है ये भी।
एहराम नहीं भी था तो अक्सर सूरत में तो धोने से भी पाक हो जाएगा, तो कम से कम धो लेता वो।
बिल्कुल।
ये बताइए कि मुर्गी के पंजे मतलब पाए खाना उसके कैसा है?
मुर्गी के
पाए गरीबों के पाए
पाए कहलाते हैं,
अमीर सुन्नत फरमाते हैं गरीबों के पाए, बिल्कुल खाना जायज है, मगर ये अच्छे तरीके से पहले धो लिया जाए, क्योंकि इसमें जो ना वो जो पंजे होते हैं ना ये खुरदरापन होते हैं
जी,
और इसमें जगह जो ना वो खांचे इसमें होते हैं, तो इसमें नजासत इसकी जम जाती है
ठीक,
तो इसको अच्छी तरीके से धो ले पहले
ठीक है,
और धोने के लिए इसको जब गर्म पानी में ना डाले, नल के नीचे धोए।
हाँ,
तो वो फिर वरना गर्म पानी अगर जैसे वो चला गया ना अंदर रगों में फिर आजमश हो जाएगी
ठीक,
नहीं गर्म पानी में डिबो ही नहीं, गर्म नल के नीचे रख दे, बेहता पानी है, अब ये धो सकते हैं गर्म पानी से।
अगली कॉल दीजिए।
मेरा शहजादा से सवाल है कि क्या कोई इस्लामी भाई दौरान सरकारी ड्यूटी टाइम ऑफिस छोड़कर तंजीमी कामों के सिलसिले में जा सकता है?
जी नहीं, बिल्कुल नहीं जा सकता, सरकारी ड्यूटी हो या गैर सरकारी हो
जी
नहीं जा सकता। अलबत्ता जो गैर सरकारी जो प्राइवेट है उनमें यह है कि सेठ से इजाजत लेकर जा सकता है, क्योंकि वहाँ सेठ जो वो इजाजत दे सकता है, क्योंकि सरकारी ड्यूटी में ये मुमकिन नहीं है
ठीक
कि कोई इजाजत दे, इख्तियारी नहीं है ना।
सवाल है कि जो नमाज माजी में कजा हुई तो उसमें से कुछ नमाज दौरान सफर की भी थी, तो अब जब अदा करेंगे तो दो बातें, एक तो उन सफर वाली नमाजों का हिसाब कैसे करेंगे, और दूसरा उन नमाजों को पूरा पढ़ेंगे या आधा पढ़ेंगे?
पहले तो ये जहन में रख लीजिए बात कि जो नमाजें दौरान सफर कजा हुई ना तो उनकी कजा कसर ही की जाएगी
ठीक है, जैसी पढ़नी थी वैसी ही,
जैसी पढ़नी थी वैसी ही अभी पढ़नी है
ठीक है,
अब चाहे आप घर पे हैं
सही
ठीक है, और जो नमाज घर पे छूटी है अपने शहर में छूटी है ये दौरान इकामत यानी सफर में नहीं छूटी, दौरान सफर नहीं यानी सफर में नहीं थे आप
ठीक है, मुकीम थे यानी ठहरे हुए थे
जी, ठहरे हुए थे, तो अब चाहे आप सफर में हो या कहीं भी हो वो नमाज वो 4 रकात ही पढ़ेंगे
जी,
ये सेम बना है ठीक है
सही।
अब ये है कि कितनी छोटी और कितनी थी सही है, तहर्री कर ले जितना जन्ने गालिब हो, अंदाजा लगा ले,
अंदाजा लगा,
अंदाजा लगा।
अच्छा एक सवाल आया मुझे बताया गया कि वो अभी आप जवाब दे ही रहे हैं, तो सवाल आया कि कुछ लोग कहते हैं कि सफर में कजा नमाजें नहीं पढ़ सकते, जैसे बाज लोग कजा कर रहे होते हैं ना सालों की बाकी होती हैं तो वो अपनी हर नमाज के साथ कुछ नमाजें अदा कर रहे होते हैं, तो किसी ने कहा कि नहीं जी अपनी जो कजा नमाज है ना वो आप सफर में नहीं पढ़ सकते।
नहीं बिल्कुल सफर में कजा पढ़ सकते हैं, कोई हरज नहीं है
ठीक। हुजूर ये इरशाद फरमाएं कि बच्चों की तहारत के हवाले से बड़े मसाइल होते हैं, तो एक चीज ये कि छोटे बच्चों को जो कपड़े पहनाए जा रहे हैं क्या उनका भी पाक होना जरूरी?
जी हाँ, जो छोटे बच्चे होते हैं इनका भी कपड़े पाक ही होने चाहिए। मैंने कहीं पढ़ा था कि नापाक कपड़े अगर होंगे तो बच्चा जो ना वो कम अक्ल होगा,
अच्छा, तो बच्चे का इस हवाले से भी।
और पाक कपड़े होंगे तो ये तो यही कि पाक कपड़े अगर पहनेंगे और पाक को साफ रखेंगे तो उसकी अक्ल बढ़ेगी।
ठीक, तो ये बच्चे के साथ खैरख्वाही हमारे,
तो बच्चे के साथ खैरख्वाही। और
सिलसिले का वक्त भी इख्तिताम की तरफ बढ़ रहा है, सुर कुछ इरशाद फरमाएंगे।
और बच्चे को जो हमें जहर के अभी से उसको पाक रखने की आदत ही बनानी चाहिए, हाथ वगैरह धोना सिखाना चाहिए। जो बच्चे क्या होते हैं उमूमन जो ना, वो हाथ धोते नहीं, हाथ गीला करते हैं।
ठीक, बंद पानी के नीचे कर दिया, गीला हो गया तो वो
गीला हो गया समझो धुल गया, तो ये नहीं होना चाहिए, बल्कि जो है वो हाथ हमें धुलाना सिखाना है।
सिलसिले का वक्त भी इख्तिताम को पहुंचा। सल्लू अलल हबीब
सल्लल्लाहु अलैहि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
अखलाक अच्छे हो, किरदार सुथरा हो, यार मैं सीख जाऊं आदाब-ए-ज़िंदगी।